الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم عاشق میلاد بادشاہ دعائے عطار یا رب المصطفیٰ جو کوئی 21 صفحات کا رسالہ عاشق میلاد بادشاہ پڑھ یا سن لے اس کو اور اس کی آل کو 12ویں والے آخری نبی صلی اللہ علیہ وآلہ وسلم کے جشن ولادت کے صدقے بے حساب بخش دے آمین بجاہ نبی الامین صلی اللہ علیہ وآلہ وسلم درود شریف کی فضیلت مصطفیٰ جان رحمت صلی اللہ علیہ وآلہ وسلم نے نماز کے بعد حمد و ثنا درود شریف پڑھنے والے سے فرمایا دعا مانگ قبول کی جائے گی سوال کر دیا جائے گا صلوا علی الحبیب صلی اللہ علی محمد عقلوں کو حیران کر دینے والا واقعہ حضرت سیدنا علامہ ابن حجر مکی شافعی رحمت اللہ علیہ نعمت الکبریٰ صفحہ 52 پر ولادت مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر ہونے والے ایک ایمان افروز اور عقلوں کو حیران کر دینے والا واقعہ تحریر فرماتے ہیں کہ ایک شخص جس کا نام عامر یمنی تھا اس کی ایک بیٹی تھی جو قولنج یعنی بڑی آنت کا درد جزام یعنی سفید داغ وغیرہ کے امراض میں مبتلا ہونے کے ساتھ ساتھ چلنے پھرنے سے معذور بھی تھی عامر کے پاس ایک بت تھا وہ اپنی بیٹی کو اس کے سامنے بٹھاتا اور بت سے کہتا اگر تو شفا دے سکتا ہے تو میری بیٹی کو شفا دے سالوں تک وہ یوں کہتا رہا مگر بت بنا رہتا پتھر کا بت دے بھی کیا سکتا ہے توفیق و عنایت کی ہوا چلی کہ ایک دن عامر اپنی بیوی سے کہنے لگا کہ ہم کب تک اس گونگے بہرے پتھر کو پوجتے رہیں گے جو نہ بولتا ہے نہ سنتا ہے میں نہیں سمجھتا کہ ہم صحیح دین پر ہیں اس کی بیوی نے کہا ٹھیک ہے پھر ہمیں ساتھ لے کر ہدایت کی تلاش کے لیے نکلو شاید کہ ہمیں حق کی طرف کوئی رہنمائی مل جائے دونوں میاں بیوی اپنے مکان کی چھت پر بیٹھے یہی گفتگو کر رہے تھے کہ اچانک انہوں نے دیکھا کہ ایک نور ہے جو سارے آسمان پر پھیلا ہوا ہے اور اس کی روشنی سے ساری دنیا چمک اٹھی ہے اللہ پاک نے ان کی آنکھوں سے ظلمت یعنی اندھیرے کے پردے ہٹا دیے تاکہ وہ خواب غفلت سے جاگ جائیں کیا دیکھتے ہیں کہ فرشتے صف باندھے ایک مکان کو گھیرے میں لیے ہوئے ہیں پہاڑ سجدہ کر رہے ہیں زمین ٹھہری ہوئی ہے اور درخت جھکے ہوئے ہیں اور ایک کہنے والا کہہ رہا ہے مبارک ہو سچے اور آخری نبی صلی اللہ علیہ وآلہ وسلم پیدا ہو گئے ہیں مبارک ہو کہ ختم المرسلین تشریف لے آئے جناب رحمت للعالمین تشریف لے آئے عامر نے اپنے بت کو دیکھا تو وہ اوندھے منہ زمین پر ذلیل و خوار پڑا تھا عامر کی بیوی کہنے لگی ذرا اس بت کو تو دیکھیے کیسے سر نیچے کیے زمین پر پڑا ہے اتنا سنتے ہی بت بول اٹھا خبردار رہو بڑی خبر ظاہر ہو گئی ہے وہ پاک ذات پیدا ہو چکی ہے جو کائنات کو شرف و افتخار بخشے گی آگاہ رہو وہ آخری نبی صلی اللہ علیہ وآلہ وسلم جن کی آمد یعنی آنے کا ہر ایک کو انتظار تھا جن سے شجر و حجر یعنی درخت اور پتھر باتیں کریں گے وہ کہ جن کے اشارے سے چاند دو ٹکڑے ہوگا اور جو قبیلہ ربیعہ و مضر کے سردار ہوں گے ظاہر ہو چکے ہیں یہ سن کر عامر نے اپنی بیوی سے کہا تو سن رہی ہے کہ یہ پتھر کیا کہہ رہا ہے بولی اس سے پوچھئے اس پیدا ہونے والے سعادت مند کا نام کیا ہے جن کے نور سے اللہ پاک نے سارے جہان کو روشن فرما دیا ہے عامر نے کہا اے غیب سے آنے والی آواز اس پتھر نے صرف آج ہی بات کی ہے یہ تو بتاؤ اس کا نام کیا ہے جواب دیا उनका नामी नामी इस्मी गिरामी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम है, जो साहिब जमजमो सफ़ा यानी हज़रत सैयदना इस्माईल अली सलातो सलाम के बेटे हैं। उनकी ज़मीन तहामा है और उनके दोनों कंधों के दरमियान मोहरे नबुवत है। वो जब चलेंगे तो बादल उन पर साया करेगा, नहीं नहीं बल्कि बादल उनसे साया हासिल करेगा। इतने में आमिर की बीमार बेटी जो कि नीचे बेखबर सो रही थी अपने पाँव पर चलती हुई छत पर आ गई। आमिर ने हैरान होते हुए कहा, ऐ मेरी बेटी, तेरी वो तकलीफ कहाँ गई जिसमें तुम मुब्तला थी और जिसने तेरा जीना मुश्किल कर रखा था। बेटी ने जवाब दिया, अब्बा जान, मैं दुनिया जहान से बेखबर सो रही थी कि मैंने अपने सामने नूर की तजल्ली देखी। मेरे सामने अजीम बुजुर्ग तशरीफ लाए, मैंने पूछा, ये नूर कैसा है जो मैं देख रही हूँ, और ये कौन बुजुर्ग हैं जिनके मुबारक दांतों के नूर ने मुझ पर साया किया हुआ है। जवाब आया, ये अदनान के बेटे का नूर है। हजरत अदनान रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के बाप दादों में से एक अजीम बुजुर्ग जिससे कायनात पुर नूर हो रही है। उनका नाम इस्मे गिरामी अहमद व मुहम्मद है। फरमा बरदारों पर रहम और खताकारों से दरगुजर फरमाएंगे। मैंने पूछा, उनका दीन क्या है? जवाब दिया, वो दीन हनीफ यानी सच्चे दीन पर हैं। मैंने पूछा, वो किसकी इबादत करते हैं? जवाब मिला, अल्लाह वहदहू ला शरीक की, यानी उस अल्लाह पाक की जो अकेला है और उसका कोई शरीक नहीं। मैंने पूछा, आप कौन हैं? तो जवाब मिला, मैं उन फरिश्तों में से एक फरिश्ता हूँ जिसे नूरे मुहम्मदी के उठाने का शर्फ बख्शा गया है। मैंने अर्ज़ की, क्या आप मेरी इस तकलीफ़ को नहीं देखते? फरिश्ते ने कहा, हाँ, तुम नबी अहमद सल्लल्लाहु अलैहि वसल्लम के वसीले से दुआ करो। अल्लाह पाक ने फरमाया है, मैंने महबूब की ज़ात में अपना राज़ो दलील रखी है, जो कोई मुझसे मेरे महबूब के वसीले से दुआ करेगा मैं उसकी मुश्किल हल कर दूंगा। और जिन्होंने मेरी नाफरमानी की है मैं उनके बारे में क़यामत के दिन अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम को शफ़ी यानी सिफारिश करने वाला बनाऊंगा। वो बच्ची कह रही है कि ये सुनते ही मैंने अपने दोनों हाथ फैला दिए और सच्चे दिल से अल्लाह पाक से दुआ की और फिर अपने हाथों को चेहरे और जिस्म पर फेरा। जब नींद से उठी तो ऐसी थी जैसे अब आप मुझे देख रहे हैं। ये सुनकर आमिर यमनी ने अपनी बीवी से कहा, बेशक हमने इस मुबारक हस्ती की अजीब व गरीब निशानियां देखी हैं। मैं उनकी महब्बत और दीदार के शौक़ में जंगलों और दुश्वार गुजार वादियों को तय करूंगा। चुनाचे आमिर यमनी और उसके तमाम घर वाले नूर वाले आका सल्लल्लाहु अलैहि वसल्लम की तलाश में उठ खड़े हुए और मक्का मुकर्रमा ज़ादहल्लाहु शरफ़ व तादीमा के सफ़र का इरादा किया। सरज़मीन मक्का में दाखिल होकर बीबी आमिना रदी अल्लाहु अन्हा के मकान आली शान का पता पूछकर दरवाज़े पर दस्तक दी। बीबी आमिना खातून रदी अल्लाहु अन्हा ने आने का मकसद पूछा तो उन्होंने अर्ज़ की, हमें अपने लखते जिगर नूरे नज़र का नूर बरसाने वाला चेहरा दिखा दीजिए जिसने अपनी चमक दमक से सारी दुनिया को चमका दिया है, जिनके तुफैल अल्लाह करीम ने कायनात को रोशन फरमा दिया है। हजरत बीबी आमिना रदी अल्लाह अन्हा ने फरमाया, मैं अभी अपना नूरे नज़र यानी अपना प्यारा प्यारा बेटा तुम्हें नहीं दिखाऊंगी, क्योंकि मुझे यहूदियों का डर है कहीं वो इनको नुकसान ना पहुंचाएं, और मैं नहीं जानती कि तुम कौन लोग हो और कहां से आए हो। आमिर और उसके घर वालों ने कहा, हमने तो इसी आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम की महब्बत में अपना वतन और अपने दीन यानी अपने बातिल मज़हब को छोड़ा है कि इस नूर वाली सरकार सल्लल्लाहु अलैहि वसल्लम के दीदार से अपनी आँखों को रोशन करें, जिनके दरबार में हाजिर होने वाला कभी नाकाम व नामुराद नहीं लौटेगा। ये सुनकर बीबी आमिना रदी अल्लाह अन्हा ने फरमाया, अच्छा, अगर मेरे प्यारे बेटे के दीदार के बगैर तुम्हारा गुजारा नहीं तो जल्दी ना करो, कुछ देर ठहरो। ये फरमाकर आप अपने मकान अर्श निशान में तशरीफ़ ले गईं। थोड़ी ही देर में इरशाद फरमाया, अंदर आ जाओ। इजाज़त मिलते ही वो उस मुबारक कमरे में दाखिल हुए जिसमें दो जहां के ताजदार सल्लल्लाहु अलैहि वसल्लम आराम फरमा थे। वहां के अनवार तजल्लियात में ऐसे गुम हुए कि दुनिया और दुनिया में जो कुछ है इससे बेखबर हो गए। बेसाख्ता अल्लाह पाक का जिक्र करने लगे। जैसे ही चेहरे पुर अनवार से पर्दा उठा तो दीदार करते ही यकदम उनकी चीखें निकल गईं। इतना रोए कि हिचकियां बंद गईं। करीब था कि उनकी रूह उनके जिस्म से निकल जाती। आगे बढ़कर रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के नन्ने नन्ने मुबारक हाथों को चूमा। हज़रत बीबी आमिना रदी अल्लाहु अन्हा ने इरशाद फरमाया, अब जल्दी से चले जाइए। आखिरकार ना चाहते हुए आमिर यमनी दिल पर हाथ रखते हुए घर से बाहर आए। आमिर यमनी का हाल ही बदल चुका था। वो उस नूरानी चेहरे के दीदार के आशिक़े ज़ार बन चुके थे। दीवाना वार चीख कर कहने लगे, मुझे हजरत बीबी आमिना रदी अल्लाहु अन्हा के घर वापस ले चलो और दोबारा इल्तिजा करो कि मुझे दीदार करा दें। बीबी आमिना रदी अल्लाहु अन्हा के घर वापस आए। अब की बार जो ही आमिर यमनी ने हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम को देखा तो देखते ही लपका और कदमों में गिर गया। फिर एक जोरदार चीख मारी और उसकी रूह उन नन्ने नन्ने कदमों पर कुर्बान हो गई। अमजद का दिल मुट्ठी में लेकर सोते हो क्या अनजान, नन्ने कदमों में सर को रख कर हो जाऊं कुर्बान मदनी। अल्लाह 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 हु, ला इलाहा इल्ला हु। अल्लाह 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 हु, ला इलाहा इल्ला हु। मौलिदुन नबी सल्लल्लाहु अलैहि वसल्लम। प्यारे प्यारे इस्लामी भाइयों, जिस मुबारक मकान में अल्लाह करीम के प्यारे प्यारे आखिरी रसूल सल्लल्लाहु अलैहि वसल्लम की विलादत यानी बर्थ हुई, तारीख इस्लाम में उस मकाम का नाम मौलिदुन नबी सल्लल्लाहु अलैहि वसल्लम यानी नबी की पैदाइश की जगह है। ये बहुत ही मुतबर्रक यानी बाबरकत मकाम है। अल्लामा कुतुबुद्दीन रहमतुल्लाहि अलैह फरमाते हैं, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की विलादत गाह पर दुआ कबूल होती है। खलीफा हारून रशीद रहमतुल्लाहि अलैह की अम्मी जान रहमतुल्लाहि अलैहा ने यहाँ मस्जिद तामीर करवाई थी। इस मस्जिद को कई मर्तबा तामीर किया गया। ये इंतहाई खूबसूरत इमारत थी जिसके अक्सर हिस्से पर सोने से काम किया गया था। बाबरकत मकाम। अल्लामा अबुल हुसैन मोहम्मद बिन अहमद जुबैर अंदलुसी रहमतुल्लाहि अलैह इस मकान आलीशान का जिक्र करते हुए अपने ज़माने के हिसाब से लिखते हैं, वो मुकद्दस जगह जहां अल्लाह पाक के प्यारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की विलादत यानी बर्थ हुई, उस बाबरकत जगह पर चांदी चढ़ाई गई थी। ये जगह यूं लगती है जैसे छोटा सा पानी का तालाब हो जिसकी सतह चांदी की हो। ये मुबारक मकान रबीउल अव्वल में पीर के दिन खोला जाता है क्योंकि रबीउल अव्वल हुजूर सल्लल्लाहु अलैहि वसल्लम की विलादत का महीना और पीर विलादत का दिन है। लोग इस मकान में बरकतें लेने के लिए दाखिल होते हैं। मक्का मुकर्रमा में ये दिन हमेशा से यौम मशहूद है यानी इस दिन लोग जमा होते हैं। अल्लाह पाक की बारगाह में अमीर अहले सुन्नत हज़रत अल्लामा मौलाना मोहम्मद इलियास अत्तार कादरी दामन बरकातुल आलिया अर्ज़ करते हैं, मक्के में उनकी जाए विलादत पे या खुदा फिर चश्मे अश्क बार जमाना नसीब हो। मकाने विलादत में हाजिरी की सआदत। आह आह आह, अब ये सब मामूलाते मुबारका मौकूफ हो गए और आजकल इस मकाने अजमत निशान की जगह लाइब्रेरी कायम है और उस पर مکتبتو مکت المکرمہ کا بورڈ لگا ہوا ہے۔ اس مقام عظمت نشان پر پہنچنے کا آسان طریقہ یہ ہے کہ آپ کوہ مروہ کے کسی بھی قریبی دروازے سے باہر آ جائیے۔ سامنے نمازیوں کے لیے بہت بڑا احاطہ بنا ہوا ہے۔ احاطے کے اس پار یہ مکان عالی شان اپنے جلوے لٹا رہا ہے، انشاءاللہ دور ہی سے نظر آ جائے گا۔ میلاد مصطفیٰ کا باقاعدہ آغاز کرنے والا بادشاہ، اے عاشقان رسول، سب سے پہلے مروجہ طریقے کے ساتھ باقاعدہ جشن ولادت منانے کا آغاز اربل کے بادشاہ ابو سعید مظفر رحمۃ اللہ علیہ نے کیا۔ آپ کی فرمائش پر ابن دحیہ رحمۃ اللہ علیہ نے میلاد کے موضوع پر کتاب التنویر بمولد البشیر والنذیر لکھی۔ اس پر ابو سعید مظفر رحمۃ اللہ علیہ نے ابن دحیہ رحمۃ اللہ علیہ کو 1000 سونے کے سکے بطور انعام عطا فرمائے۔ سبحان اللہ، کیسا پاکیزہ دور تھا اور کیسے قدردان عاشق رسول تھے کہ مولود شریف کی کتاب لکھنے پر اتنا بڑا انعام دیا۔ اس سے یہ بھی پتا چلا کہ پہلے کے بزرگ اپنے انداز پر خوب جشن ولادت منایا کرتے تھے۔ منانا جشن میلاد النبی ہرگز نہ چھوڑیں گے، جلوس پاک میں جانا کبھی ہرگز نہ چھوڑیں گے، لگاتے جائیں گے ہم یا رسول اللہ کے نعرے، مچانا مرحبا کی دھوم بھی ہرگز نہ چھوڑیں گے۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ مدینے میں عظیم الشان اجتماع میلاد، حضرت سیدنا شیخ علی بن موسیٰ مدینی مالکی رحمت اللہ علیہ فرماتے ہیں، مسجد نبوی شریف میں ایک زمانے تک 12 ربیع الاول کے دن عظیم الشان اجتماع میلاد ہوتا تھا، جس میں بڑے بڑے امام بیان فرماتے۔ 12 ربیع الاول کی صبح کا سورج نکلتے ہی میلاد شریف کی محفل کا آغاز ہو جاتا اور میلاد پڑھنے کے لیے 4 ائمہ یعنی 4 امام مقرر ہوتے ہیں۔ محفل شریف حرم شریف کے صحن میں ہوتی۔ پہلے ایک امام صاحب میلاد شریف کی مخصوص کرسی پر بیٹھ کر احادیث پڑھتے، پھر دوسرے امام حضور صلی اللہ علیہ وآلہ وسلم کی ولادت شریف پر بیان کرتے، پھر تیسرے امام حضور صلی اللہ علیہ وآلہ وسلم کی رضاعت یعنی دودھ پینے کا جو زمانہ تھا اس پر بیان کرتے، پھر چوتھے امام تشریف لاتے، ہجرت پر بیان کرتے، آخر میں لوگ شربت پیتے اور بادام کا حلوہ لے کر واپس لوٹتے۔ جب تلک یہ چاند تارے جھل ملاتے جائیں گے، تب تلک جشن ولادت ہم مناتے جائیں گے، ان کے عاشق نور کی شمعیں جلاتے جائیں گے، جب کہ حاسد دل جلاتے سٹ پٹاتے جائیں گے، نور ہی نور۔ پیارے پیارے اسلامی بھائیوں، الحمدللہ ہم بھی جشن ولادت مناتے ہیں، کاش اچھوں کے طفیل ہماری کاوشیں بھی قبول ہو جائیں۔ حضرت شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ فرماتے ہیں، میں مکہ معظمہ میں میلاد شریف کے دن رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی مکان ولادت پر حاضر تھا۔ سب لوگ حضور نبی کریم صلی اللہ علیہ وآلہ وسلم پر درود و سلام پڑھ رہے تھے اور آپ صلی اللہ علیہ وآلہ وسلم کی ولادت کے وقت جو ایمان افروز واقعات ہوئے تھے ان کا ذکر خیر کر رہے تھے، تو میں نے ان انوار کو دیکھا جو ایک دم اس محفل میں ظاہر ہوئے، اور میں نہیں کہہ سکتا کہ یہ انوار میں نے اپنی ظاہری آنکھوں سے دیکھے یا روح کی آنکھوں سے دیکھے، اللہ ہی بہتر جانتا ہے۔ جب میں نے ان انوار و تجلیات میں غور کیا تو پتہ چلا کہ یہ انوار ان فرشتوں کی طرف سے ظاہر ہو رہے ہیں جو اس طرح کی نورانی اور بابرکت محافل میں شریک ہوتے ہیں، اور میں نے یہ بھی دیکھا کہ ان فرشتوں سے ظاہر ہونے والے انوار اللہ پاک کی رحمت کے انوار سے مل رہے ہیں۔ پوری محفل میلاد کھڑے ہو کر سننے والا بوڑھا، میلاد شریف میں تعظیم کے لیے کھڑا ہونے کو بدعت کہنے والے ایک شخص کا واقعہ سنیے اور عبرت حاصل کیجئے۔ حضرت سیدنا علامہ عباس مالکی رحمۃ اللہ علیہ نے فرمایا، मैं बैतुल मुकद्दस में 12 रबीउल अव्वल शरीफ की रात महफिल मीलाद में शरीक था। मैंने देखा कि एक बूढ़ा शख्स शुरू से आखिर तक इंतहाई अदब व एहतराम के साथ खड़ा होकर महफिल मीलाद में शरीक था। जब किसी ने पूरी महफिल खड़े होकर सुनने की वजह पूछी तो उसने बताया कि मैं मुस्तफ़ा करीम सल्लल्लाहु अलैहि वसल्लम का जिक्र खैर सुनते वक्त तादीमन खड़े होने को बिदअत सय्यिआ यानी बुरी बिदअत जानता था। एक दिन मैंने ख्वाब में देखा कि एक बहुत बड़े इज्तिमा में हूँ और लोग महबूब रब्बे जुलजलाल रसूल बेमिसाल सल्लल्लाहु अलैहि वसल्लम का इस्तकबाल करने के लिए खड़े हैं। जब आमद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम हुई तो तमाम लोगों ने इंतहाई अदब व एहतराम के साथ हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इस्तकबाल किया, मगर मैं तादीम के लिए खड़ा नहीं हुआ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तू अब खड़ा नहीं हो सकेगा। जब आँख खुली तो देखा कि अब भी बैठा हुआ हूँ। इसी परेशानी में 1 गुजर गया मगर मैं खड़ा ना हो सका। बिलाखिर मैंने ये मन्नत मानी कि अगर अल्लाह पाक मुझे इस मरज से शिफा दे दे तो मैं महफिल मीलाद शुरू से आखिर तक खड़े होकर सुना करूँगा। इस मन्नत की बरकत से अल्लाह करीम ने मुझे सेहत अता फरमाई तो अब मेरा ये मामूल बन गया कि अपनी मन्नत को पूरा करते हुए सरकार सल्लल्लाहु अलैहि वसल्लम की तादीम में पूरी महफिल खड़े होकर सुनता हूँ। खूब बरसेंगी जनाजे पर खुदा की रहमतें, कब्र तक सरकार की नातें सुनाते जाएंगे। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद। ऐसी मन्नत माने जिसे पूरा कर सकें। ए आशिकान रसूल, यहाँ जो मन्नत उन्होंने मानी ये मन्नत शरई नहीं, मन्नत उर्फी थी। मन्नत उर्फी का पूरा करना वाजिब नहीं होता, लेकिन इस तरह की जो जायज़ मन्नतें मानी जाती हैं इन्हें पूरा कर देना चाहिए कि इसी में भलाई है। माशा अल्लाह, उन्होंने मन्नत मानी, अल्लाह पाक ने उन्हें शिफा दे दी और वो महफिल मीलाद खड़े होकर सुनते थे। ऐसा ना हो कि जोश में आकर आप सब भी इस तरह की मन्नत मानने लग जाएं, क्योंकि सारी महफिल खड़े होकर सुनना सबके बस में नहीं होता। और अगर बड़ा इज्तिमा हो और उसके बीच में आप खड़े हो जाएं तो इससे पीछे वालों को परेशानी होगी और बिठाने के लिए खींचेंगे और यूं मसाइल पैदा होंगे। जिक्र मीलाद मुबारक कैसे छोड़ें हम भला, जिनका खाते हैं उन्हीं के गीत गाते जाएंगे। शैतानी लोग, प्यारे प्यारे इस्लामी भाइयों, सोशल मीडिया का ज़माना है। बाज़ नादान लोग जो जश्न विलादत नहीं मनाते, तरह तरह के वसवसे फैलाकर आशिकाने रसूल को इस नेक और बरकतों वाले काम से रोकने के मुख्तलिफ अंदाज इख्तियार करते हैं। ये शयातीनुल इंस यानी शैतान आदमी गुमराह करने की कोशिश करते और दिलों में शकूक व शुबहात डालते हैं। आइम्मा दीन फरमाया करते कि शैतान आदमी शैतान जिन से सख्त तर होता है। अल्लाह पाक के आखिरी नबी मोहम्मद मदनी सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत सैयदना अबू ज़र ग़फ़ारी रदी अल्लाह अन से इरशाद फरमाया, अल्लाह की पनाह मांग शैतान आदमियों और शैतान जिन्नों के शर से। अर्ज़ की, क्या आदमियों में भी शैतान हैं? फरमाया, हाँ। चुनांचे जितने गुमराह बद मज़हब हैं वो सब के सब शयातीनुल इंस यानी शैतान आदमियों में दाखिल हैं, और इबलीस के साथ साथ उनके शर से भी हमें पनाह मांगते रहना चाहिए। मगर अफसोस, बहुत से मुसलमान इनसे खूब मेल जोल रखते हैं और इनकी गुफ्तगू भी खूब तवज्जो से सुनते हैं, उनके मजहबी प्रोग्रामों में भी शरीक होते हैं, उनका लिटरेचर भी पढ़ते हैं। यही वजह है कि फिर अपने दीन से नावाकफियत की बिना पर शको शुबे में पड़ जाते हैं कि आया वो सही हैं या हम, और फिर बास तो उनके जाल में इस कदर फंस जाते हैं कि उन्हीं के गुण गाने लगते हैं और यहाँ तक कहते सुनाई देते हैं कि ये भी तो सही कह रहे हैं। ہمدردانہ مشورہ۔ امام اہل سنت مولانا شاہ امام احمد رضا خان رحمۃ اللہ علیہ ایسوں سے بچنے کی تاکید کرتے ہوئے فرماتے ہیں، بھائیو تم اپنے نفع نقصان کو زیادہ جانتے ہو یا تمہارا رب، تمہارے نبی صلی اللہ علیہ وآلہ وسلم؟ ان کا حکم تو یہ ہے کہ شیطان تمہارے پاس وسوسہ ڈالنے آئے تو سیدھا جواب یہ دے دو کہ تو جھوٹا ہے، نہ یہ کہ تم آپ دوڑ دوڑ کے ان کافروں یا بے دینوں اور بد مذہبوں کے پاس جاؤ۔ لوگ اپنی جہالت سے گمان کرتے ہیں کہ ہم اپنے دل سے مسلمان ہیں، ہم پر ان کا کیا اثر ہوگا؟ حالانکہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں، جو دجال کی خبر سنے اس پر واجب ہے کہ اس سے دور بھاگے، کہ خدا کی قسم آدمی اس کے پاس جائے گا اور یہ خیال کرے گا کہ میں تو مسلمان ہوں، یعنی مجھے اس سے کیا نقصان پہنچے گا، وہاں اس کے دھوکوں میں پڑ کر اس کا پیرو یعنی پیروی کرنے والا ہو جائے گا۔ کیا دجال ایک اسی دجال اخبص یعنی ناپاک ترین دجال کو سمجھتے ہو جو آنے والا ہے؟ حاشا، تمام گمراہوں کے داعی منادی یعنی دعوت دینے والے بلانے والے سب دجال ہیں، اور سب سے دور بھاگنے ہی کا حکم فرمایا اور اس میں یہی اندیشہ بتایا ہے۔ سرور دین لیجئے اپنے ناتوانوں کی خبر، نفس و شیطان سیدہ کب تک دباتے جائیں گے۔ میلاد شریف منانے سے منع کرنے والوں کے وسوسوں کے جوابات۔ پیارے پیارے اسلامی بھائیوں، بعض لوگ جشن عید میلاد النبی صلی اللہ علیہ وآلہ وسلم کے تعلق سے وسوسوں کا شکار رہتے ہیں، ان کو سمجھانے کی کوشش کا ثواب کمانے اور بھولے بھالے عاشقان رسول کو پریشانی یعنی کنفیوژن سے بچانے کی اچھی اچھی نیتوں سے چند سوال جواب پیش کیے جاتے ہیں۔ اگر ایک بار سننے سے تسلی نہ ہو تو تین بار سن لیجئے، انشاءاللہ بات دل میں اتر جائے گی، وسوسے دور ہوں گے اور اطمینان قلب نصیب ہوگا۔ نمبر ون سوال، قرآن و حدیث میں میلاد شریف کا ذکر نہیں ہے، لہذا میلاد نہیں منانا چاہیے۔ جواب، قرآن کریم سے تین دلائل سنیے۔ اللہ پاک سورہ آل عمران آیت نمبر 164 میں ارشاد فرماتا ہے، لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا۔ ترجمہ کنز الایمان، بے شک اللہ کا بڑا احسان ہوا مسلمانوں پر کہ ان میں انہی میں سے ایک رسول بھیجا۔ نمبر 2 سورہ یونس آیت نمبر 58، قل بفضل اللہ وبرحمته فبذلك فلیفرحوا هو خیر مما یجمعون۔ ترجمہ کنز الایمان، تم فرماؤ اللہ ہی کے فضل اور اسی کی رحمت اور اسی پر چاہیے کہ خوشی کریں، وہ ان کے سب دھن دولت سے بہتر ہے۔ نمبر 3 پارا 30 سورۃ الدحیٰ آیت نمبر 12، وَأَمَّا بِنِعْمَتِ رَبِّكَ فَحَدِّثْ۔ ترجمہ کنز الایمان، اور اپنے رب کی نعمت کا خوب چرچا کرو۔ پیارے پیارے اسلامی بھائیوں، اس آیت سے پتہ چلا کہ اللہ پاک کے فضل پر خوشی منانا خود اللہ پاک کا حکم ہے۔ اللہ پاک کے رحمت والے نبی صلی اللہ علیہ وآلہ وسلم کی دنیا میں آمد تمام نعمتوں سے بڑھ کر ہے کہ اللہ پاک نے اس پر احسان جتایا ہے کہ اس کا چرچا کرنا اسی آیت پر عمل کرنا ہے۔ آج کسی کے ہاں بچہ پیدا ہو تو وہ ہر سال سالگرہ مناتا ہے، جس تاریخ کو ملک آزاد ہوا ہو ہر سال اسی تاریخ کو جشن منایا جاتا اور جلوس نکالا جاتا ہے، اور جو اس پر تنقید کرے اسے ملک کا غدار کہا جاتا ہے۔ تو جس تاریخ کو دو جہاں کے سردار صلی اللہ علیہ وآلہ وسلم دنیا میں تشریف لائیں، وہ کیوں نہ سب سے بڑھ کر خوشی کا دن ہوگا۔ لہذا میلاد شریف منانا حکم قرآنی پر عمل کرنا ہے۔ کیا یہ اعتراض کرنے والا رسول پاک صلی اللہ علیہ وآلہ وسلم کی ولادت اللہ پاک کی نعمت فضل الہی اور رحمت خداوندی نہیں مانتا، یا محفل میلاد کو اس نعمت الہی کا چرچا اور اس فضل و رحمت کی خوشی نہیں سمجھتا، یا وہ یہ بتائے کہ قرآن و حدیث میں کہیں محفل میلاد شریف منع ہے۔ خاک ہو جائیں عدو جل کر مگر ہم تو رضا، دم میں جب تک دم ہے ذکر ان کا سناتے جائیں گے۔ نمبر ٹو، سوال، صحابہ کرام علی رضوان نے کبھی جشن ولادت نہیں منایا تو کیا تم ان سے زیادہ عاشق رسول ہو؟ جواب، قرآن کریم کے بعد سب سے زیادہ قابل اعتماد کتاب صحیح بخاری ہے اور اس کو تقریباً سبھی مسلمان مانتے ہیں۔ امام بخاری رحمۃ اللہ علیہ ہر حدیث مبارکہ لکھنے سے پہلے غسل کرتے اور دو رکعت نفل ادا فرماتے، حالانکہ صحابہ کرام علی رضوان میں ایسی کوئی روایت نہیں ملتی کہ وہ حدیث پاک بیان کرنے سے پہلے غسل فرماتے اور دو رکعت نماز پڑھتے، تو کیا یہ کہا جائے گا کہ امام بخاری صحابہ کرام علی رضوان سے بڑے عاشق رسول ہیں، یا آپ رحمۃ اللہ علیہ کے دل میں صحابہ کرام علی رضوان سے زیادہ حدیث پاک کا ادب ہے؟ مزید سنیے کروڑوں مالکیوں کے عظیم پیشوا حضرت سیدنا امام مالک رحمۃ اللہ علیہ، مدینہ پاک کی گلیوں میں ننگے پیر چلا کرتے تھے اور تعظیم خاک مدینہ کی خاطر مدینہ منورہ میں کبھی بھی قضاء حاجت نہیں کی، اس کے لیے ہمیشہ حرم مدینہ سے باہر تشریف لے جاتے تھے، البتہ حالت مرض میں مجبور تھے۔ تو کیا اب یہ کہا جائے گا کہ امام مالک رحمۃ اللہ علیہ صحابہ کرام علی رضوان سے بڑے عاشق رسول ہیں؟ ہرگز نہیں۔ قرآن کریم میں اصول بیان فرما دیا گیا ہے اور وہ یہ ہے،
وَتُعَزِّرُوهُ وَتُوَقِّرُوهُ،
ترجمہ کنسول ایمان، اور رسول کی تعظیم و توقیر کرو۔ اس آیت مبارکہ کی تفسیر میں مفسرین نے فرمایا ہے کہ تعظیم مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا جو بھی طریقہ رائج ہو اور وہ شریعت سے نہ ٹکراتا ہو وہ اس آیت میں داخل ہے۔ یہاں تعظیم و توقیر کے لیے کسی قسم کی کوئی قید بیان نہیں کی گئی، چاہے کھڑے ہو کر صلاۃ وسلام پڑھنا ہو یا کوئی دوسرا طریقہ، سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کی ہر وہ تعظیم جو خلاف شرعانہ ہو کی جائے گی۔ بے شمار ایسے کام کیے جا رہے ہیں جو کہ صحابہ کرام علی رضوان اور تابعین رحمت اللہ علیہم کے دور میں نہ تھے مگر دین میں جاری ہیں، اور جشن ولادت سے منع کرنے والے لوگ بھی یہ کام کرتے ہیں، جیسے مروجہ درس نظامی کا کورس، مروجہ مدرسوں کا نظام، حفظ و ناظرہ کی الگ الگ کلاسز، تنخواہ دے کر پڑھنے کے لیے استاد مقرر کرنا اور اس تنخواہ کے لیے چندہ مانگنا، افتتاح بخاری، ختم بخاری بلکہ خود صحیح بخاری، صحابہ کرام علی رضوان و تابعین بلکہ تبا تابعین رحمت اللہ علیہم کے زمانے کے بہت بعد لکھی گئی ہوائی جہاز کے ذریعے سفر حج و عمرہ وغیرہ، ہزاروں دینی کام ہیں جو کیے جا رہے ہیں، کوئی ان سے منع نہیں کرتا، اپنے اپنے نصیب کی بات ہے۔ جس کو جس سے محبت ہوتی ہے وہ اس کی خوب یاد مناتا، گھروں کو روشن کرتا، اور کوئی ہیلے بہانے بنا کر دل جلاتا رہتا ہے۔ جوں ہی آمد ماہ میلاد مبارک کی ہوئی، اہل ایمان جھوم اٹھے، شیطان کو غصہ آیا ہے، ہر ملک ہے شادماں خوش آج ہر ایک حور ہے، ہاں مگر شیطان مع رفقا بڑا رنجور ہے۔ نمبر تھری، سوال، اسلام میں صرف دو ہی عیدوں کا ذکر ہے، لہذا عید میلاد النبی صلی اللہ علیہ وآلہ وسلم نہیں منانا چاہیے؟ جواب، سہائے ستہ یعنی حدیث پاک کے مشہور چھ کتب میں ہے، اللہ پاک کے رسول صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا جمعہ عید کا دن ہے، اس حساب سے تو پورے سال میں کم و بیش 48 عیدیں ہوئیں، اور عید الفطر و عید الاضحیٰ ملا کر 50، اور یہ عیدیں جس عید کے صدقے میں ملی وہ ہے 12 ربیع الاول شریف ہے۔ الحمدللہ یہ عاشقان رسول کے لیے عیدوں کی بھی عید ہے، کیونکہ حضور انور صلی اللہ علیہ وآلہ وسلم دنیا میں تشریف نہ لاتے تو کوئی عید عید ہوتی نہ کوئی شب شب براءت۔ کون و مکان کی تمام تر رونق و شان اللہ پاک کے آخری رسول صلی اللہ علیہ وآلہ وسلم کے قدموں کی دھول کا صدقہ ہے۔ حدیث میں ہے، اللہ پاک فرماتا ہے، اے میرے حبیب، میں نے دنیا اور دنیا والوں کو اس لیے پیدا کیا کہ جو عزت و منزلت تمہاری میرے یہاں ہے، میں ان کو اس کی پہچان کروا دوں، اور اے میرے حبیب، اگر تم نہ ہوتے تو میں دنیا کو پیدا نہ کرتا۔ وہ جو نہ تھے تو کچھ نہ تھا، وہ جو نہ ہو تو کچھ نہ ہو، جان ہے وہ جہان کی، جان ہے تو جہان ہے۔ نمبر 4 سوال، 12 ربیع الاول ولادت شریف کا دن نہیں ہے، اس میں اختلاف ہے اور یہ فتاوی رضویہ میں بھی ہے، لہذا 12 ربیع الاول شریف کو جشن میلاد النبی صلی اللہ علیہ وآلہ وسلم نہیں منانا چاہیے۔ جواب، اس سوال کا ایک جواب تو یہ ہے کہ فتاوی رضویہ میں میرے آقا اعلی حضرت امام اہل سنت رحمت اللہ علیہ فرماتے ہیں، اشہر و اکثر و ماخوذ و معتبر 12ویں ہے، یعنی سب سے زیادہ مشہور، قابل اعتبار اور مقبول بات 12 ربیع الاول ہی ہے۔ دوسرا جواب یہ ہے کہ اگر آپ 12 ربیع الاول شریف کو جشن ولادت نہیں مناتے تو کوئی اور تاریخ، مثلا 2, 8 یا 10 ربیع الاول کے قول ہی کو مان لیجئے، اور خوب دھوم دھام سے آمینہ کے لال محبوب رب ذوالجلال صلی اللہ علیہ وآلہ وسلم کا جشن ولادت منائیے۔ جھوم کر سارے خوشی سے بار بار مرحبا یا مصطفیٰ فرمائیے، یا رسول اللہ کہیے زور سے، شق جگر ابلیس کا فرمائیے۔ نمبر 5 سوال، 12 ربیع الاول کو جلوس نکالنا بدعت ہے اور ہر بدعت گمراہی اور جہنم میں لے جانے والی ہے، لہذا جلوس میلاد نکالنا اور اس میں جانا جائز نہیں ہے۔ جواب، میرے بھولے بھالے پیارے اسلامی بھائیوں، بدعت کا مطلب ہے نیا کام، جس طرح ہر نیا کام برا نہیں ہوتا، اسی طرح ہر بدعت بری نہیں ہوتی، بلکہ جو نیا کام قرآن و سنت کے خلاف ہو وہ بدعت سیئہ یعنی بری بدعت ہے، اور حدیث پاک کلو بدعت ضلالہ سے مراد بری بدعت ہے۔ جو نیا کام قرآن و سنت، آثار صحابہ یا اجماع امت کے خلاف نہ ہو وہ برا نہیں ہے، جیسے تراویح کی جماعت جو تقریباً ہر مسجد میں قائم کی جاتی ہے، اس کو تو خود حضرت سیدنا عمر فاروق اعظم رضی اللہ عنہ نے اچھی بدعت فرمایا ہے، کئی بدعتیں مستحب بلکہ واجب ہوتی ہیں۔ آج سے تقریباً 500 سال پہلے لکھی جانے والی کتاب عین العلم میں ہے، جس چیز سے شروع سے منع نہ فرمایا گیا ہو اور صحابہ و تابعین کے زمانے کے بعد لوگوں میں جاری ہوئی ہو، اس میں موافقت کر کے مسلمانوں کا دل خوش کرنا بہتر ہے، اگرچہ وہ چیز بدعت یعنی وہ نیا کام ہی ہو۔ اس پر دلیل وہ حدیث ہے جو حضرت سیدنا عبداللہ بن مسعود رضی اللہ عنہ نے نبی صلی اللہ علیہ وآلہ وسلم کے ارشاد اور خود ان کے قول سے مروی ہوئی کہ مسلمان جس چیز کو اچھا سمجھیں وہ خدا کے نزدیک بھی نیک ہے۔ تقریباً 450 سال پرانے بزرگ حضرت سیدنا علامہ ابن حجر رحمت اللہ علیہ فرماتے ہیں، بدعت حسنہ یعنی وہ نیک کام جو قرآن و سنت کے خلاف نہ ہو کہ مستحب ہونے پر اتفاق ہے، اور مولود شریف منانا اور اس کے لیے لوگوں کا جمع ہونا اسی قسم سے ہے، یعنی میلاد شریف منانا مستحب نیک اور اچھا کام ہے۔ حضرت مولانا علی شامی رحمت اللہ علیہ فرماتے ہیں، اس کا انکار وہی کرے گا جس کے دل پر خدا نے مہر کر دی، لاکھ شیطان ہم کو روکے فضل رب سے تا ابد، جشن آقا کی ولادت کا مناتے جائیں گے۔ نمبر 6 سوال، पुराने बुजुर्गों ने मीलाद शरीफ मनाने के बारे में कुछ नहीं फरमाया, लिहाजा मीलाद शरीफ नहीं मनाना चाहिए। जवाब, कम से कम 500 साल पहले के चंद बुजुर्गों के फरामीन और इनकी किताबों के बारे में सुनिए। आज से तकरीबन 850 साल पहले हज़रत सैयदना अल्लामा अब्दुर्रहमान इब्ने जौज़ी रहमतुल्लाही अलैह ने एक किताब बनाम मौलिदुल उरूस लिखी, जिसकी रिवायत सफ़ा नंबर 10 पर गुजरी। फरमाते हैं, हज़रत सैयदना अहमद मुजतबा मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का जश्न विलादत मनाने वाले को बरकत, इज्जत, भलाई और फ़ख्र मिलेगा। मौतियों का इमामा और सब्ज हुल्ला यानी ग्रीन रोब पहनकर वो दाखिले जन्नत होगा। 923 हिजरी यानी तकरीबन 500 साल पहले के अजीम बुजुर्ग इमाम अहमद बिन मोहम्मद कस्तलानी रहमतुल्लाही अलैह फरमाते हैं, सरवरे दो जहां सल्लल्लाहु अलैहि वसल्लम की विलादत के महीने में मुसलमान हमेशा से महफिल मीलाद करते आए हैं और विलादत की खुशी में दावतें देते, खाने पकवाते और खूब सदका व खैरात देते आए हैं, खूब खुशी का इजहार करते और दिल खोल कर खर्च करते हैं। निजाब सल्लल्लाहु अलैहि वसल्लम की विलादत बा सआदत के जिक्र का एहतिमाम करते आए हैं, चुनाचे उन पर अल्लाह पाक के बहुत बड़े फजल और बरकतों का नुजूल होता है। मीलाद शरीफ मनाने से दिली मुरादें पूरी होती हैं, अल्लाह पाक उस पर रहमतें नाजिल फरमाए जिसने विलादत शरीफ की रातों को ईद यानी खुशी का दिन बना लिया है। मजीद फरमाते हैं, मीलाद शरीफ की खुशी उसके लिए सख्त मुसीबतें हैं जिसके दिल में बीमारी और इनाद है। हज़रत सैयदना इमाम अबू शाम्मा रहमतुल्लाही अलैह, जो कि इमाम नववी रहमतुल्लाही अलैह के उस्ताद हैं, फरमाते हैं, हमारे ज़माने में जो नया काम किया जाता है वो ये है कि लोग हर साल अल्लाह पाक के रहमत वाले नबी सल्लल्लाहु अलैहि वसल्लम के मीलाद के दिन सदक़ात व खैरात और ख़ुशी का इजहार करने के लिए अपने घरों और गलियों को सजाते हैं, क्योंकि इसमें कई फ़ायदे हैं। सबसे बड़ी बात यह है कि अल्लाह पाक ने अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम को पैदा फरमाकर और रहमतुल लिल आलमीन बनाकर भेजा है और ये उसका अपने बंदों पर बहुत बड़ा एहसान है, जिसका शुक्र अदा करने के लिए खुशी का इजहार किया जाता है। जो के जलते हैं जिक्र मौलिद से कर अता उनको तू सक्र या रब। 7 सवाल, 12 रबी अव्वल को बहुत ज़्यादा लाइटिंग करके इसराफ किया जाता है, अगर ये रकम गरीबों में बांट दी जाए तो कितनों का भला होगा? जवाब, सबसे पहले तो ये कायदा जहन में बिठा लीजिए कि उलमाए किराम फरमाते हैं, ला खैर फिल इसराफ़ी वला इसराफ़ फिल खैर, यानी इसराफ में कोई भलाई नहीं और भलाई के कामों में खर्च करने में कोई इसराफ नहीं। अजीम ताबई बुजुर्ग हज़रत सैयदना इमाम मुजाहिद रहमतुल्लाही अलैह फरमाते हैं, अगर कोई शख्स उहुद पहाड़ के बराबर भी माल इतात इलाही में खर्च करे तब भी वो इसराफ करने वालों में से ना होगा। ऊपर बयान करदा रिवायात से जब ये बात साबित हो गई कि जश्न विलादत मनाना नेकी और सवाब का काम है, तो सवाब के काम में माल जितना ज़्यादा खर्च किया जाए वो कम ही है, ना कि इसराफ। एक ख़बर के मुताबिक हर साल 20 से 25 मिलियन रियाल से गिलाफ़े काबा तैयार किया जाता है, शादियों और नित नए फंक्शंस पर करोड़ों के अखराजात किए जाते हैं। कोई इनको जाकर समझाए कि यहाँ खर्च करने के बजाय गरीबों में रकम बांट दो तो पता चले बल्कि खुद अपने ही घर के डेकोरेशन और एक से एक नए मॉडल की गाड़ियाँ, मोबाइल्स वगैरह को देख लीजिए, ज़रा इनको गरीबों में बांटकर चंद हज़ार वाली बाइक और मोबाइल फ़ोन इस्तेमाल करके गरीबों का भला कीजिए तो पता चले अलगरज बीसियों काम ऐसे किए जा रहे हैं जिनमें करोड़ों अरबों रुपए हर साल खर्च होते हैं, मगर इससे कोई मना नहीं करता। गुज़िश्ता कुछ अरसे में कोरोना वायरस की वजह से होने वाले लॉकडाउन में सोशल मीडिया पर एक पोस्ट वायरल हुई कि देखो गरीबों में राशन वही बांट रहे हैं जो जश्न विलादत पर लाइटिंग करते हैं। तो खैर, गरीबों की मदद भी कीजिए और जश्न विलादत भी मनाइए। आखिर सिर्फ जश्न विलादत के मौके पर ही ये वसवसा जहन में क्यों आता है? बात कुछ और तो नहीं, नफ्स अम्मारा और शैतान को ला हौल शरीफ पढ़कर मरहबा या मुस्तफ़ा का नारा लगाकर भगाइए और खूब धूमधाम से जश्न विलादत मनाइए। लहराओ सब्ज परचम ए आका के आशिको, घर घर करो चरागा के सरकार आ गए। चरागा देखकर काफिर ने इस्लाम कबूल कर लिया। जश्न विलादत के चरागा लाइटिंग की तो क्या बात है। एक इस्लामी भाई ने बताया कि एक बार जश्न विलादत के मौके पर मस्जिद को सजाकर दुल्हन बनाया हुआ था। एक गैर मुस्लिम करीब से गुजरा, उसने सजावट के बारे में मालूमात की। जब उसे बताया गया कि हमने अपने प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की विलादत की खुशी में यह अजीम शान चरागा किया है, तो उसका दिल नबी आखरु जमान सल्लल्लाहु अलैहि वसल्लम की अजमत से लबरेज हो गया कि आज विलादत को 1500 साल गुजर गए, इसके बावजूद मुसलमान अपने नबी सल्लल्लाहु अलैहि वसल्लम का इस कदर शान शौकत से जश्न विलादत मनाते और अपनी मस्जिदों और घरों को यूं सजाते हैं। तो बस यही दीन सच्चा है। अल्हम्दुलिल्लाह, उसने कुफ्र से तौबा की, कलिमा पढ़ा और मुसलमान हो गया। या रसूल अल्लाह का नारा लगाओ जोर से, उनके दुश्मन मुंह फुलाते बुड़बुड़ाते जाएंगे। हदीस शरीफ में है, सैयदुल मुरसलीन सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जिस शख्स ने इस्लाम में नेक तरीका निकाला उसको तरीका निकालने का भी सवाब मिलेगा और उस पर अमल करने वालों का भी सवाब मिलेगा और अमल करने वालों के अपने सवाब में कुछ कमी ना की जाएगी। और जिसने इस्लाम में बुरा तरीका निकाला तो इस पर वो तरीका निकालने का भी गुनाह होगा और उस तरीके पर अमल करने वालों का भी गुनाह होगा और उन अमल करने वालों के अपने गुनाह में कुछ कमी ना की जाएगी। नंबर 1, सवाल। 12 रबीउल अव्वल की लाइटिंग में बिजली की चोरी और बहुत ऊंची आवाज से नातें चलाकर दूसरों को तकलीफ पहुंचाई जाती है। नीज लंगर इस तरह लुटाया जाता है जिससे रिस्क की बेहुरमती होती है, लिहाजा जश्न ईद मिलादुन नबी सल्लल्लाहु अलैहि वसल्लम नहीं मनाना चाहिए। जवाब, एक उसूल जहन में बिठा लीजिए कि नाक पर मक्खी बैठे तो मक्खी को हटाते हैं ना कि नाक ही को काट देते हैं। ये बताइए, ऐन शरीयत के मुताबिक शादी कहाँ हो रही है? तो क्या किसी ने ये कहा कि शादी करना छोड़ दो, कि इसकी वजह से बहुत सारे गुनाह करने पड़ते हैं? जश्न आज़ादी के दिन कितने गुनाह होते, मगर इससे किसी ने मना नहीं किया कि जश्न आज़ादी ना मनाओ। फिर आखिर जश्न ईद मिलादुन्नबी सल्लल्लाहु अलैहि वसल्लम से क्यों परेशानी होती है? कहीं मसला कुछ और तो नहीं? मनाएंगे खुशी हम हश्र तक जश्न विलादत की, सजावट और करना रोशनी हरगिज ना छोड़ेंगे। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद। सारा साल अमन व अमान रहता है। हजरत सैयदना इमाम कस्तलानी रहमतुल्लाही अलैह फरमाते हैं, विलादत बासआदत के अय्याम में महफिल मीलाद करने के खवास से ये अमर मुजर्रब यानी तजर्बे शुदा है कि इस साल अमन व अमान रहता है और हर मुराद पाने में जल्दी आने वाली खुशखबरी होती है। अल्लाह पाक उस शख्स पर रहमत नाजिल फरमाए जिसने माह विलादत की रातों को ईद बना लिया। हम भी दुआ करते हैं, या अल्लाह हमारा ईमान सलामत रखना, मौलाए करीम बुरे खात्मे से बचाना, या अल्लाह गुनाहों की बीमारियों से शिफा दे दे, या अल्लाह जाहिरी बातनी अमराज से शिफा अता फरमा। परवरदिगार नूरे अहमदी का सदका हमेशा हमेशा के लिए हम ہم سے راضی ہو جا۔ اے پروردگار، جشن ولادت کا واسطہ ہمیں جنت الفردوس میں اپنے پیارے حبیب صلی اللہ علیہ وآلہ وسلم کا پڑوس عطا فرما۔ یا اللہ، ساری امت کی مغفرت فرما۔ آمین بجاہ النبی الامین صلی اللہ علیہ وآلہ وسلم۔